مدنی مذاکرہ مدنی مذاکرہ مدنی مذاکرہ مدنی مذاکرہ
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله رسالة ضیاء درود السلام پیج نمبر 12 فرمان مصطفی صلی اللہ تعالی علیہ وآلہ وسلم جس کے پاس میرا ذکر ہوا اور اس نے مجھ پر درود پاک نہ پڑا اس نے جنت کا راستہ چھوڑ دیا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ تو یہ مدنی ماحول کی برکتیں ہیں، ورنہ آج کل بچے گانے بول دیتے تتلی تتلی زبان میں گالیاں بکرے ہوتے، ماں باپ خوش ہو رہے ہوتے ہوں گے۔ توبہ استغفر اللہ۔ تو اپنے بچوں کو اللہ کا ذکر سکھانا چاہیے۔ پہلے جو تھے نا، پہلے کے دور میں بچوں کو قبر کے سوالات اور اس کے جوابات سکھائے جاتے تھے، آپ کو تعجب ہوگا۔ اور اب ہماری حالت یہ کہ ہمارا 100 سال کا بوڑھا جس کو ہم بزرگ بولنا پڑتا ہے، اس کو شاید نہیں پتا ہوگا کہ قبر میں سوالات کیا ہوتے ہیں اور اس کے جوابات کیا ہوتے ہیں۔ اتنے سارے بیٹھے ہیں، بہت تھوڑوں کو پتا ہوگا۔ جو جامعۃ المدینہ کے طلباء کرام یا اساتذہ کرام یا اس طرح جو مدنی ماحول کے ہوتے ہیں نا، علماء کی صحبت میں یا دعوت اسلامی کے عاشقان رسول کی صحبت میں مدنی قافلوں کے مسافر بنتے ہوتے ہیں، مدنی انعامات پر عمل کرتے ہوتے ہیں، ان کو پتا ہوتا ہے جنرلی، لیکن عام عوام کو نہیں پتا ہوتا کہ قبر میں کیا سوال ہوں گے۔ عربی میں جو سوال کتابوں میں لکھے ہیں وہ نہیں پتا ہوں گے، تو جواب بھی نہیں پتا ہوں گے۔ کتنی بڑی بد نصیبی ہے کہ دنیا کا اتنا سا امتحان ہوتا ہے اسکول کا، تو رات دن جھکے پڑے ہیں اس پر، راتیں جاگ جاگ کر تیاریاں ہو رہی ہیں اور وظیفے پڑھے جا رہے ہیں، دعائیں کروائی جا رہی ہیں، نقالیاں بھی ہو رہی ہیں، اور ممتحن سے بھی اگر کوئی ترکیب ہے تو اس کو بھی کوئی دے دلا کر کے وہ نقل کرنے دے، نقل کرنے دے۔ برے تو بہرحال یہ کہ اس طرح دنیاوی امتحان کی بڑی فکر ہوتی ہے، جس کا نتیجہ اگر مائنس ہوا بھی، غلط ہوا، اپنے حق میں نہیں ہوا، تو ایک سال کا نقصان ہوتا ہے۔ اس کے امپورٹنس اگر مل گئے تو اس پر بڑی محنت کی جاتی ہے امتحان کے، لیکن قبر کے امتحان یعنی امکانی سوالات پر محنت ہوتی ہے، اور قبر کے امتحان کے سوالات بالکل ڈکلیئر ہیں کہ یہ یہ سوال ہوں گے۔ مر ربو کا، تیرا رب کون ہے؟ ما دینوں کا، تیرا دین کیا ہے؟ پھر سرکار صلی اللہ تعالی علیہ وآلہ وسلم کی زیارت کروائی جائے گی اور پوچھا جائے گا ما کنت تقول فی حاضر رجل، کہ ان کے بارے میں تو کیا کہتا تھا۔ یہ 3 سوالات ہیں، ان کے جوابات مومن یہ دے گا۔ مر ربو کا، ربی اللہ، تیرا رب کون ہے؟ تو وہ کہے گا اللہ میرا رب ہے۔ ما دینوں کا، تیرا دین کیا ہے؟ میرا دین، دین الاسلام، میرا دین اسلام ہے۔ اور تیسرا سوال ما کنت تقول فی ھذا الرجل، ان کے بارے میں تو کیا کہتا تھا، زیارت کروائی جائے گی، ان کے بارے میں تو کیا کہتا تھا، ہم نے کبھی ان کا تصور باندھا ہی کب ہے؟ فلم ایکٹروں کا پوچھ لو ہم کو کہ ان کی شکل ہم کو یاد ہے، معاذ اللہ. اللہ کے محبوب کا کبھی بھی ہم نے تصور دنیا میں باندھا. پیارے آقا داڑھی والے تھے, امام والے تھے, کان کھول کے سن لو. جن کو داڑھی اچھی نہیں لگتی, امام اچھا نہیں لگتا نا, ان کو تو ڈوب مرنا چاہیے. جس نبی کا کلمہ پڑا ان کا حلیہ پسند نہیں ہے, تو کس طرح کے مسلمان ہو یار, کیا ہو گیا, کس باولے کتے نے آپ کو کاٹ لیا. مولانا اچھے نہیں لگتے. مولانا کا جو چہرہ ہے وہ جس کا آپ نے کلمہ پڑا ان کی اتباع میں, ان کی سنت کے مطابق مولانا کا چہرہ ہے, اور آپ کو اچھا نہیں لگتا مولانا کا چہرہ. عجیب, مطلب فلم ایکٹروں کی نقلیں کرتے ہیں, کرکٹروں کی نقلیں کرتے ہیں, کھلاڑیوں کی اور پلیئرز کی نقلیں کرتے پھرتے ہیں, آپ فنکاروں کی نقلیں کرتے ہیں. اللہ کے محبوب صلی اللہ تعالی علیہ وآلہ وسلم جو مالک جنت ہیں, قاسم کوثر ہیں, جامع کوثر ان کے ہاتھ سے ملے گا, کسی فنکار یا فلم ایکٹر کے ہاتھ سے نہیں ملے گا. جنت میں کوئی گلوکار ہم کو نہیں لے جائے گا, کوئی ٹی وی کا اینکر نہیں لے جائے گا, کوئی وزیر یا کوئی مطلب ایم این ایم پی ہم کو نہیں لے جائے گا, جنت میں ہمارے آقا لے جائیں گے. سنو ہے نا, ہم رسول اللہ کے, جنت رسول اللہ کے. تو ان کی نقالی ہونی چاہیے, ان کا اسوہ حسنہ جو ہے, ان کی شکل و شباہت, صورت مبارکہ, ان کی نقل ہونی چاہیے. ہم مسلمان ہیں الحمدللہ. تو بہرحال یہ کہ تو امتحان کہ پرچہ بالکل ہم کو پتا ہے کہ قبر میں یہ یہ امتحان ہوگا, ہم اس کی تیاری کرتے. تو یہ سوال ہوگا, ما کنت تقول فی ھذا الرجل, ان کے بارے میں تو کیا کہتا تھا. آقا کا کرم ہوگا, ان کی نظر سے ہم پہچان لیں گے. کاش میرے کہے کی لاج رہ جائے. جو پہچانے گا وہ پاس ہوگا, جو نہیں پہچانے گا وہ فیل ہو جائے گا, پھر بہت برا ہوگا اس کے ساتھ. تو انشاءاللہ ہم تو آقا کو دیکھ کر بے ساختہ پکار اٹھیں گے, ہوا رسول اللہ, وہ تو اللہ کے رسول ہیں صلی اللہ تعالی علیہ وسلم. کاش سرکار کا کرم ہو جائے اور ہم کو یاد رہ جائے, ہم پہچان لیں. یہ بہت مطلب بڑے یعنی کڑا امتحان ہے, سخت امتحان ہے. نہ اس وقت مطلب کوئی شفقت سے ہم جیسا انسان ہم سے کوئی سوال نہیں کر رہا ہوگا, بہت سارے طلبہ موجود ہوتے ہیں. اس میں ہوتا نا امتحان تو اکیلے, پھر منکر نکیر کی خوفناک شکلیں, یعنی ان کی شکلیں ایسی ہوتی ہیں جن پر انکار کیا گیا, یعنی کہ کسی نے دیکھا ہی نہیں ہے. منکر نکیر ویسی خوفناک شکلیں ہوں گی, یہ سوال جواب کر رہے ہوں گے. شفقت سے نہیں, جھڑک کر اٹھا کر بٹھائیں گے, سخت لہجے میں سوالات فرمائیں گے. اس وقت جو امتحان ہوگا کہ کوئی تیاری نہیں, کوئی اس کا کانسیپٹ نہیں ہے, تصور بھی نہیں ہے, ہمارا ذہن ہی نہیں ہے صرف. نہ کبھی کسی کو دعا کا بھی تو نہیں کہتے کہ ہم قبر کے امتحان میں پاس ہو جائیں ہمارے لیے دعا کرو, یہ بھی نہیں کہتے. میٹرک میں پاس ہو جائیں, انٹر میں پاس ہو جائیں, دسویں میں پاس, آٹھویں میں پاس ہو جائیں, ہمارا یہ ذہن ہوتا ہے. اصلی امتحان قبر کا ہے, امتحان قیامت کا ہے, بڑا خوفناک امتحان ہے. جس کا ہوا اس کا ہوگا, کہ اللہ بے سبب بخش دے, بغیر امتحان کے پاس کر دے ہم کو. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
قبرستان میں حاضری دیتے ہوئے قبر کی تصویر کھینچ کر سوشل میڈیا پر اپلوڈ کرنا کیسا؟
قبر کی تصویر,
جی
قبر کی تصویر میں تو کوئی حرج نہیں ہے. اور اگر کوئی حاضری دے رہا ہے, تصویر اس کی بھی آ گئی قبر پر وہ حاضری دے رہا ہے, تو اگر ڈیجیٹل تصویر ہے وہ شعائی تصویر, تو یہ بھی جائز ہے. لیکن اگر بغیر کسی ضرورت کے اس نے اپنی تصویر دی ہے, جیسے آج کل دے رہے ہیں, تو یہ مستحب کے خلاف ہی کہلائیے. جن کے نزدیک حرام ہے ان کے نزدیک تو حرام ہے, جن علماء کے نزدیک, اور جن علماء کے نزدیک جائز ہے ان کے نزدیک جائز ہے. تو جب اختلاف ہو تو بچنا مستحب ہوتا ہے. تو ہمارا موقف یہ ہے کہ جائز ہے. لیکن جو جب فضول وغیرہ ہوتی ہے نا, یہ فضول ہوتی ہے, تو یہ فضول میں جو تصویریں ہمارے اٹکا اٹک, یہ شو پیس آیا تو اس کے سامنے یہ کھڑے ہو کر بنائیں گے, ادھر گروپ فوٹو بنائیں گے, کوئی مقصد نہیں ہوتا. تو یہ فوٹو جو چلاتے ہیں شوائی یا ڈیجیٹل, تو یہ کیونکہ جہاں اختلاف ہو وہاں بچنا بہتر ہوتا ہے, تو مستحب کے خلاف ہے, اس سے بچنا چاہیے. یعنی جب بھی اس طرح کا فوٹو وائرل کرنے لگے تو آپ غور کریں کہ میری نیت کیا ہے. मैं क्या चाहता हूं, मेरा मकसद क्या है। तो मकसद पता चल जाएगा तो बाजों का तो हुब्बे जा होता है, और ये मजमूम सिफत है। मेरी शोहरत हो, आम तौर पे ये भी होता होगा, शोहरत की ख्वाहिश होती होगी। अच्छा, अब हम जैसा आदमी ये फंस जाता है, अब लोग इसके साथ खड़े होकर हमारे साथ खिंचवाते हैं। अब मेरे ग्रुप फोटो भी तो बहुत चल रहे होते हैं, अब इसमें बोलेंगे मसला। तो देखो मसला वही है जो मैंने बयान किया, मुस्तहब के खिलाफ अगर कोई करता है गुनाहगार उसको नहीं कहेंगे, लेकिन बेहतर है कि वो ऐसा ना करता। अब मेरा ये है कि जैसे कि बाजों का तो मुझे पता भी नहीं होता बन जाता है, बाजों का ये कि वो ईसाई भाई शौक से बनाते हैं, तो अब मैं आमतौर पर नियत करता हूं कि मैं इनकी दिलजोई करता हूं। तो ये दिलजोई का ये कार्य सवाब है कि एक काम गुनाह नहीं है। अब अगर मैं इनको मना कर देता हूं, अब खासकर एयरपोर्ट वगैरह पर जब जाता हूं मैं, तब तो मैं क्या करूं, मैं मना करूंगा तो नाराज होंगे। ये भी ऐसा भी होगा, ऐसा हुआ भी है कि लोगों की समझ में नहीं है कि ये खुद टीवी पर आता है, समझे, रात दिन नजर आता है टीवी पर, और हमने बोला कि आपके साथ एक पिक्चर बनानी है, इसने मना कर दिया। ये आई है मेरे मुझ तक बातें। तो अब मैं हर एक को, एक हर फर्द को समझा तो नहीं सकता ना, क्या करूं। बाजोगत मुझे ये डर होता है कि कहीं वांटेड हुआ, कोई चीटर हुआ, मेरे साथ तस्वीर बनाकर ये इसको कैश ना कराए, ये पता नहीं चलता ना ये कौन है। ऐसे भी मतलब लोग मिले हैं मुझे, ये बाद में पता चलता कि ये बहुत मतलब कारनामे वाला है, या कारनामे बाद में वो कर गुजरता है, लेकिन अब मिलते हैं, जरे मना तो नहीं कर सकते, ना किसी के माथे पे लिखा हुआ है, और पता भी चल जाए कि ये नहीं है सही आदमी, इसको रोकें कैसे, आजमाइश होती उस टाइम पे। औरतें तक बाजों का मदनी चैनल है मशहूर, तो मैं मतलब कभी कभार ऐसा हुआ मैं भगा देता हूं, नहीं औरत की तस्वीर नहीं आनी चाहिए मेरे साथ। तो यूं भी कभी किसी ने कोई साइड से ले भी ली और वायरल कर दी तो ये यही समझना कि मेरा कसूर नहीं है इसमें। बंदा क्या करे यार, मैं बाहर नहीं निकलूं क्या, या मैं बुरका पहन लूं। इन बेहया औरतों ने तो बुरका उतार दिया, हाँ, जो नंगे मतलब नंगे सर घूम रही हैं या गले में दुपट्टा लपेट रखा है। अब मोहब्बत तो ये भी करती है दाऊद इस्लामी से, ये भी एक क्वालिटी है, लेकिन हम कहेंगे तो बेहया ना उसको, अच्छी औरतें तो नहीं होती है, गुनाहगार हो रही है बेपर्दगी करके। बेपर्दा कल जो आई नजर, बेपर्दा कल जो आई नजर चंद बीबियां, अकबर जमी में गैरत कौमी से गड़ गया। पूछा जो उनसे आपका पर्दा वो क्या हुआ, कहने लगी वो अक्ल पे मर्दों की पड़ गया। तो मर्द ने औरत को आजाद छोड़ दिया, स्कूटर पर ले लेके नंगे सर उसको घूम रहा है, किसी की नजर कमजोर हो उसकी चुट्टियां ले रही हो तो समझे भाई इमामे वाला इस्लाम भाई पीछे बैठा हुआ है, करीब से देखे तो डाक कटे उसकी कि यार इस्लाम भाई कहां है। बहुत बुरी हालत हो गई है। सल्लु अला हबीब सल्लल्लाहु तआला अलैहि।
चंद और सवालात हैं छोटे छोटे से, ये बताइए फौज शुदा को मुरीद करवाया जा सकता है?
नहीं, जब फोत हो गया तो वो तोबा का तो टाइम रहा नहीं ना, ना बैत में तो ये होता ना कि तोबा करता है, आइंदा गुनाह से बचने का एहद करता है। तो इस सूरत में जाहिर है कि वो बैत अब किस बात की, और मैयत अब उसने वकील किसको किया कि मुझे बैत करवा दो। बाजों का ये होता है कि वो बैत के लिए, ऐसे कई बार मेरे साथ हुआ है कि बोलते हैं कि वो फुला ने कहा था और हम अब तक पहुंच नहीं सके या पहुंचा नहीं सके, ये हो गया, उनका इंतकाल हो गया, अब क्या हो सकता है, अल्लाह मगफिरत करे, अब बैत तो नहीं हो सकती।
ऐसा नहीं होता, ऐसे ही सवाल ही है कि जैसे पीर है जो शामे शरायत पीर है, वो मतलब के अपनी तरफ से अगर कह दे कि जो कहे कि मैं मुरीद होता हूं, तो यानी उसकी तरफ से कबूल हो या इजाब हो या जो भी तरकीब हो और कहीं वो मुरीद हो जाए, ऐसा ऐसा नहीं हो सकता ना, क्या हो सकता है?
अब गौस पाक ने तो फरमाया कि जो अब खुद को मेरी तरफ मंसूब करे वो भी मेरा मुरीद है, سرکار مفتی اعظم ہند رحمت اللہ تعالی علیہ نے بھی آخری وقت میں اس طرح کے کلمات ان کی طرف بھی منسوب ہیں جو لکھے گئے ہیں کہ یہ وہ آ رہے ہیں راستے میں، یہ میں نے سب کو مرید کر لیا، اور اس طرح کے کلمات تو ہیں کہ ایک طرف سے ایجاب دوسری طرف سے قبول، تو جب تک ایجاب و قبول دونوں نہیں ہوں گے مرید بنے گا نہیں، تو کسی نے اپنے طور پر یہ طے کر لیا کہ میں فلاں کا مرید ہوں، اور جب تک اس کے پیر نے اس کو قبول نہیں کیا تو یہ مرید نہیں بنا۔ ایجاب و قبول جیسے نکاح میں ایجاب و قبول ہے تو اس میں بھی ایجاب و قبول ہے، ایجاب اس کو بولتے جس نے پہلی طرف پہل کی نا بولنے میں، جیسے کہ مجھے مرید کر لو تو یہ ہوا ایجاب، پیر صاحب نے کہا کہ میں نے کر لیا تو یہ ہوا قبول، اچھا، یا پیر صاحب نے کہا کہ میں آپ کو مرید کرتا ہوں تو آپ پیر صاحب کی طرف سے ایجاب ہوا، اور مرید نے کہا، اس بندے نے کہا کہ ہاں میں قبول کرتا ہوں، میں آپ کا مرید ہوں قبول کرتا ہوں، تو اب یہ ایجاب و قبول ہو گئے۔ یہی نکاح میں کہ پہلے عورت بولے یا مرد بولے دونوں میں اختیارات ہیں، ایجاب و قبول میں جو پہلے بولے اس کا بولنا ایجاب کہلاتا ہے، ایجاب آپ نے سنا بہت بار ہوگا، ایجاب و قبول پہلے بولے وہ ایجاب اور اب جس نے اس کو قبول کیا وہ قبول، ایجاب و قبول۔
صلو علی الحبیب
صلی اللہ تعالی علیہ وسلم۔
یہ اقرار اشرفی صاحب ہیں، بعض لوگ قبر میں سپارے اور دینی کتابیں اندر ڈال دیتے ہیں، ایسا کرنا کیسا؟
اب وہ میت اگر بالکل ختم ہو گئی ہے، ہڈیاں ہیں، بازوں کا دیا کہ سوراخ شگاف ہوتے ہیں اس میں سر کا دیا جیسے، یہی ہے کہ قبر کو تو اگر کھلی ملے تو اس کو بند کر دے، کچھ مٹی وغیرہ اس میں ڈال کے بند کر دے، کوئی حصہ بازو کا ہوتا ہے تھوڑا بہت کھلا ہوا، اس میں دیکھنا بھی منع ہے، اور اگر جسم سلامت ہے اس پر رکھنا تو یہ بھی منع کرتے ہیں کہ اس سے جسم گلے گا سڑے گا تو جو کچھ مقدس تحریرات ہیں وہ اس سے آلود ہوں گی، تو اس لیے وہ تاک بنا کر چہرے کی طرف وہ ایک گڑا سا بنا کر تاک نما اس میں رکھا جاتا ہے، یہ ہماری مجلس تجہیز و تکفین کے جو اجتماعات ہوتے ہیں اس میں ان لوگوں نے یہ ترکیب بنائی ہے قبر میں کس طرح یہ چیزیں رکھی جاتی ہیں۔
تجہیز و تکفین ویب سائٹ پر آپ یہ جا کر دیکھ سکتے ہیں۔
مدنی منی بسم اللہ پڑھنے کا بتانا تو بھول گئی، نیت کا بولنا بھول گئی، بغیر نیت کے وضو ہو جاتا ہے، بسم اللہ پڑھے بغیر بھی ہو جاتا ہے، لیکن بسم اللہ کہنا مستحب ہے اور اللہ کا نام لینا یہ سنت موقع ہے، تو بسم اللہ پڑھنے میں اللہ کا نام تو ہے ہی، مستحب بھی ادا ہو جائے گا، سنت موقع بھی ادا ہو جائے گی، اور نیت یہ بھی سنت موقع ہے، بغیر نیت کے وضو ہو جاتا ہے حنفیوں کے نزدیک۔ اس نے وضو کا ایک نارمل طریقہ بتایا، ماشاءاللہ یہ بھی بڑی بات ہے کہ مدنی منی نے یہ بتایا، یہ تو پہلے سیدھا پھر الٹا یہ بھی نہیں بتایا نا، سیدھا پاؤں مختصر تھا اپنا بتا دیا، ماشاءاللہ۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
میں باب المدینہ کراچی سے بول رہا ہوں، میرا امیر اہل سنت سے سوال ہے، کیا مسواک کرنا صرف وضو ہی میں سنت ہے؟ اس بارے میں کچھ ارشاد فرما دیں۔
اور بھی بہت مواقع جس میں مسواک کی جاتی ہے، یہاں تک کہ پیارے آقا صلی اللہ تعالی علیہ وسلم نے دنیا سے جب آپ کا سفر تھا رخصت ہوتے وقت بھیم مسواک کو نوازا تھا، سیدہ عائشہ صدیقہ رضی اللہ تعالی عنہ نے اپنے مبارک منہ سے مسواک چبائی اور وہ پیش کی، اور سرکار نے اس کو قبول کیا عذرا کرم اور اس کو استعمال فرما کر بی بی عائشہ صدیقہ رضی اللہ تعالی عنہ کا مرتبہ بھی بلند کیا اور مسواک کو بھی مزید عظمت بخشی. تو بی بی عائشہ اس پر بڑی فخر کرتی تھی کہ اللہ تعالی نے آخری وقت میں میرے لعاب کو پیارے محبوب صلی اللہ تعالی علیہ وآلہ وسلم کے لعاب سے ملا دیا. اس کے علاوہ بعض سنتیں ہیں مسواک کے مواقع، جیسے قرآن کریم کی تلاوت کرنے کے لیے مسواک کرنا، دانت پیلے ہو جائیں تو بھوک یا دیر تک خاموشی یا بے خوابی کی وجہ سے منہ سے بو آنے پر، یعنی کہ نیند نہ آتی ہو تو اسے موقع پر منہ میں بدبو ہو گئی ہے، یا بھوک زیادہ لگی ہوئی ہے، بھوک لگی ہوئی ہے یا دیر تک چپ بیٹھا ہوا ہے تو یہ منہ بند ہے، ہوا نکلتی نہیں ہے، آر پار نہیں ہوتی نا، فریش ایئر نہیں ملتی، ناک سے سانس لیا جا رہا ہے تو اسے موقع پر منہ میں بدبویں ہو جاتی ہیں. تو جب یہ تو اس میں بھی یہ سنت ہے وہ مسواک کرنا. اب جیسے بعض لوگ اپنا کمرہ بند رکھتے ہیں، آج کل تو بند ہی رکھتے ہیں، وہ کہ باہر کی مٹی آ جاتی ہے ہوا کے ساتھ تو تھوڑی صفائی کی سستی کی وجہ سے وہ فریش ایئر گھر میں نہیں آنے دیتے، تو اس سے وہ ہوا میں جو کمرے میں ہوا ہوتی ہے نا یہ بدبودار ہو جاتی ہے. لیکن جو بیٹھے رہتے ان کو پتا نہیں چلتا، وہ ناک اٹ جاتی ہے، باہر کا آدمی آئے گا نا تو اس کو پتا چلے گا کہ بب کا آئے گا، آواز ہوگا آتا ہے بدبو کا، پھر نہیں آتا، وہ اٹ جاتی ہے ناک. تو اس میں بھی جراثیم پرورش پاتے ہیں اور بیماریاں پھیلتی ہیں، تو اس لیے گھروں میں بھی فریش ایئر آنے دینی چاہیے. یعنی اس طرح کی ترکیب ہو کہ ایک طرف، یعنی دو طرف کھڑکیاں ہوں، ایک طرف سے تازہ ہوا داخل ہو تو دوسری طرف سے وہ جو پرانی ہوا ہے وہ نکلتی جائے، تو اس طرح وہ تندرستی کے لیے یہ مفید ہے. اب تو بدقسمتی سے ہمارے یہاں کمروں میں وہ جراثیم کا کارخانہ لگایا جاتا ہے، اٹیچ بات جس کو ہم بولتے ہیں، گھر میں اندر ہی استنجا خانہ ہوتا ہے اور یہ حمام ہوتا ہے، تو یہ تو جراثیم کا فیکٹری ہے نا، جراثیم کی یہ فیکٹری ہوتی ہے، بھی دروازے چاروں طرف سے بند ہوتے ہیں، پھر کارپیٹ بچھا ہوتا ہے، وہ بھی پتہ نہیں کیا کیا بلائیں جذب کر رہا ہوتا ہے اپنے اندر، دھلتا تو ہی نہیں آسانی سے، نہ اس کی صفائی ہوتی ہے، بچہ موتے تو بھی وہ دھونے کا کتنا کہاں تصور رہا ہے پاک کرنے کا. جو مذہبی لوگ ہیں وہ ضرور پاک کرتے ہوں گے، لیکن جنرل پبلک جو ہے وہ کوئی دوائیں چھڑک دیتے ہوں گے کہ ذرا سے مر جائے. تو اس طرح مطلب یہ کہ اپنے کمروں کو ہم اور اپنے مکانوں کو فریش ایئر کے لیے کھلا رکھنے کی ترکیب کریں گے نا، بھلے ہر وقت نہ کھلا رکھے تو کچھ کچھ دیر کھول لیں یا کچھ کچھ وقفے کے ساتھ کھول لیں، تو انشاءاللہ یہ کہ صحت کے لیے بھی بہتری رہے گی اور کاربن ڈائی آکسائڈ سے نجات ملے گی اور آکسیجن تازہ ہوا ہم کو میسر آئے گی.
آپ نے جو آر پار فرمایا نا اس کو ویسے کراس وینٹیلیشن کہتے ہیں کہ ایک جگہ سے ہوا آئے دوسری جگہ سے نکل جائے،
اور صرف ایک طرف کا زیادہ مفید نہیں ہوتا،
اتنی ہوا آتی بھی نہیں اس سے.
جی ہاں، نکلتی نہیں نا ہوا،
جی
وہی ہوتی ہے، وہ تو بہت ہوا چلے نا تب کوئی فائدہ ہو اس کا، باقی اتنا فائدہ نہیں ہوتا، لیکن چلو نہ ہونے تو ہونا اچھا.
جی
اگر دو نہیں ہے کھڑکیاں تو ظاہر ہے کہ دیوار توڑ کر کون بنائے گا.
اب ہمارے یہاں بھی ایسا ہے، لیکن باہر ملکوں میں جا کر دیکھا جائے اتنی اے سی وہاں ٹھنڈی ہوتی نہیں، اتنی گرمی نہیں ہوتی، تو وہاں نارملی جو مکان یا کمرے بنتے نا اس میں کھڑکیاں ہوں گی اور کھڑکیاں کھلی رکھنے کا بھی وہاں پر رجحان کئی جگہوں پر ہوتا ہے.
وہ اس لیے کہ وہ گرمی نہیں ہے نا، مدنی موسم میں ہمارے بھی کھلی رکھتے ہوں گے، سردیوں میں بند رکھتے ہیں، گرمیوں میں اب غریبوں کے یہاں تو ذرا اے سی نہیں ہوتے، تو گرمیوں میں غریبوں کے یہاں کھڑکیاں کھلی رہتی ہوں گی، مالداروں کے نخرے اور چوچلے زیادہ ہوتے ہیں، بیمار بھی زیادہ ہوتے ہیں، موٹے بھی زیادہ ہوتے ہیں بےچارے، یہ تو چربیاں اور یہ چکناہٹ بہت کھا رہے ہوتے ہیں، کیا ان میں بیماریاں بھی غریبوں کے مقابلے میں غالباً زیادہ ہوتی ہیں مالداروں میں، تو یہ کھڑکیاں بند رکھ کر یہ وہ پابندی رکھتے ہیں فریش ایئر پر، اے سی چلاتے ہیں. जब जरूरत पड़ती है। एसी भी कहते हैं कुछ हवा बाहर फेंकता है, वो फ्रेश एयर को लाता है,
एसी में एग्जॉस्ट होता है,
एग्जॉस्ट होता है। तो बहरहाल ये कि खुद एसी के अपने साइड इफेक्ट है
ना, लेकिन हमारे यहाँ एसी लगाने वालों को बाद मेंटेनेंस का इतना अंदाजा नहीं होता। एसी के अंदर जालियां लगी हुई होती हैं, तो उसके जो खिड़कियां बनी हुई होती है ना उसके कवर के ऊपर, उसके अंदर जालियां लगी हुई होती हैं। जालियां कभी जैसे अभी सुन रहे हैं लोग, कभी ये इसकी खिड़की वो इसका वो डब्बा उठाएं, आगे का जो एक बॉक्स होता है उसको उठाएं, अंदर में से दो या एक जाली निकलेगी, उसको कभी देखें तो शायद आपको लगेगा कि इसके अंदर कितनी मिट्टी भरी हुई है,
फोम होता है।
हाँ, तो वो कहाँ से वेंटिलेशन करेगा, क्योंकि उसके अंदर वैसे इतनी मिट्टी वो खींच रहा है आपके कमरे की धूल मिट्टी, मगर ये उसकी जाली पर जमा हो रही है। तो आप जब तक जाली निकालेंगे नहीं, इसको धोएंगे नहीं, तो वो भी इतना फायदा आपको दे नहीं सकेगी एसी का वेंटिलेशन। तो अमीर सुन्नत ने जो इस वक्त खिड़की का जो मशवरा दिया है, गैलरी खिड़की, इसका इसको अगर हम इख्तियार करें अपने घरों के अंदर, तो हो सकता है कि इसके हमें कई फायदे मिलेंगे इंशाल्लाह।
एक खिड़की है तो चलो एक दरवाजा है, हवा दरवाजे से आई, खिड़की से निकली, खिड़की से आई, दरवाजे से रुखसत हो गई, दोनों। और ये भी सूरत है, सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
एक मालूमात के लिए आपसे अर्ज कर रहा हूँ, आपने जैसे कहा कि जरासीम बाथरूम में जरासीम का घर है, अब बेडरूम के अंदर अमूमन हमारे यहाँ बाथरूम बने हुए होते हैं। अच्छा, हमारे यहाँ बाथरूम जो है ना, ये दरवाजे जैसे अब इस्तेमाल करें तो दरवाजा तो बंद कर रखते हैं, लेकिन अब इस्तेमाल में नहीं है बाथरूम, तो अब इसका अगर मेन एंट्रेंस जो है बाथरूम का, अगर वो दरवाजा खुला रहे और कमरे के अंदर जो वेंटिलेशन या खिड़कियां वगैरह हैं वो भी खुली रहे, और बाथरूम के अंदर भी खिड़की होनी चाहिए या ऐसा एग्जॉस्ट होना चाहिए जो कि इन चीजों को, तो अगर ये थोड़ा सा रोजाना चंद मिनट के लिए ये एक्सरसाइज कर ली जाए कि बाथरूम का भी दरवाजा खुला हो और एग्जॉस्ट हो या उसमें खिड़की लगी हुई हो, कमरे के अंदर भी खिड़की लगी हुई हो, तो आपको लगता है कि इससे मतलब के कुछ सेहत पाने वाले काम हो सकते हैं?
एग्जॉस्ट फैन तो जरूरी है, लेकिन एग्जॉस्ट फैन हमारे यहाँ नफ्सियाती असर के लिए इतना सा लगाया जाता है, वो चल रहा होता है लेकिन खास वो हवा का इखराज करता नहीं है, इतना मुफीद नहीं होता वो। इसके बड़ी साइज का हो एग्जॉस्ट फैन, जैसे कि 18 इंच का आता है और जैसा मकान, तो इस तरह का एग्जॉस्ट हो, तो वो एग्जॉस्ट फैन, तो ये मतलब दबा दब हवा निकालेगा, और जब ये चल रहा होगा आप अंदर होंगे आपको गर्मी भी दूर करेगा, फ्रेश हवा लाएगा तो ठंडक रहेगी, सख्त गर्मियों में बहुत मुफीद होता है वो। तो अब ये कह जो ये वॉशरूम हर वक्त बंद होता है, फ्रेश एयर का आना जाना बंद होता है, तो बहरहाल मेरे जैसे नाजुक मिजाज होते हैं ना उनको बड़ी कोफ्त होती है, किसी के घर जाना होता है ना तो काफी कोफ्त होती है, बदबू अंदर भरी हुई होती है, इन ये बेचारे आदि होते हैं। पैसे वालों के घरों में ये खासकर ये ज्यादा मसाइब आलम पाए जाते हैं, गरीबों के यहाँ इतना नहीं होता, दरवाजे और इस तरह की खिड़कियां होती है कि हवाएं भले टूटे फूटे होते लेकिन हवाएं निकल जाती है, तरकीब बन जाती है, तो मालदार लोग इसको बिल्कुल ऐसा टाइट बंद करके बनाते कि कुछ निकले नहीं, ये तो इस तरह भी है प्रॉब्लम। मगर हर एक का ऐसा जहन नहीं होता होगा, समझदार भी होते होंगे इनमें कि जो फ्रेश एयर का इंतजाम करते हो, लेकिन ऐसे कम। असल ये निजाम औरतों के हाथ में होता है, औरतें आमतौर पर नाक के साथ अक्सर, तो इसलिए वो बिचारियों गर्द से मिट्टी से डरती हैं, इनको ये नहीं याद रहता कि हम खुद मिट्टी के बने हुए और मिट्टी में जाके मिलना है, वो थोड़ी सी गर्द के खतरे से मिट्टी आएगी हवा में, तो वो इसलिए वो बंद रखती हैं। हाँ, जब जोर जोर से हवा चले तो उस वक्त बेशक बंद कर दे कि वाकई बहुत मिट्टी आएगी, लेकिन यूँ नॉर्मल हवा चलती है गर्द तो आती है, तो अब ये कि जब हम गलियों में बाहर भी तो निकल ही रहे ना, तो मिट्टी तो वहां भी आ ही रही है ना, सांस में जा ही रही है, तो थोड़ा दिल बड़ा रखे ना तो इंशाल्लाह बीमारियों से बड़ी बचत होगी। क्या पता कोई फ्रेश एयर का झोंका सबसे सबसे गुंबद के गिर्द घूमकर है ना, और झूमता हुआ मदीने की बरकतें समेटता हुआ हमारी तरफ आ पहुंचे, खिड़की खुली हो और इसमें तशरीफ ले आए, हमारे दिलो दिमाग को रोशन कर जाए। हमने तो दरवाजा ही बंद रखे, आने ही नहीं देना, तो किसी का शेर याद आ गया, बात क्या है बातें सब इतनी क्यों मुरतल है बता तो, इतनी क्यों मुरतल है, सबसे सबसे गुंबद को चूम कर चली होगी, चूम कर चली होगी, चूम कर चली होगी, सबसे सबसे गुंबद को चूम कर चली होगी। सल्लु अला हबीब ये वाइजाना नुक्ता, इसको भले कह लें आप, लेकिन ज़ाहिर सब्ज सब्ज गुंबद को चूम कर चलने वाली हवा कहीं तो जाती होगी, तो क्या ये सारी दुनिया की सैर नहीं कर सकती? तो हवा तो इसका कोई स्टॉप तो है नहीं ना, हवा का स्पीड ब्रेकर तो हमने अपने कमरों में लगा दिया ना पैक करके, हवा तो चल ही रही है ना, वो कहां कहां जा रही है? तो ये मैंने जो बात की वो हकीकत बन सकती है। आपने वेस्ट ओपन का नाम सुना होगा, हमारे यहाँ जैसे पाकिस्तान में हम वेस्ट ओपन मकान पसंद करते हैं, वेस्ट ओपन है ना, हवा है इसमें से, वेस्ट की तरफ हवा चलती है, वेस्ट से चलती है ईस्ट की तरफ जा रही है, तो आपको क्या पता नहीं है कि मक्का मदीना वेस्ट में पाकिस्तान के है ना, तो पाकिस्तान मक्के मदीने के कदमों में है, तो वहां से हवा चलती है, तो सब्ज गुंबद शरीफ जो है ये वेस्ट की तरफ है, तो अब सब्ज गुंबद को चूमी हवा ने, चूमा, अब ये झूम झूम कर चली चली न जाने कहां कहां बरकतें लुटाती हुई लुटाती हुई, इसकी बरकतें घिसकर खत्म तो होने की नहीं है, कहां कहां से घूमी, फिर कई मजाराते औलिया किराम को भी उनके गुंबद भी चूमती होंगी, वो फिर चल चल कर अगर हमारे गरीब खाने में दाखिल हो जाए तो उसमें क्या है, वो ताज्जुब की बात है, हमें पता नहीं चलेगा, ये ताज्जुब की बात तो नहीं है, तो खिड़की खुली रखेंगे तो अंदर तशरीफ लाएगी ना, अब खिड़की बंद रखेंगे तो हो सकता है वो दस्तक दे हमारी खिड़की से, अब मैं ये भी नहीं कह सकता कि टकराए, हमारी खिड़की उसके लिए रुकावट बन जाए, और फिर ये किसी और तरफ इलियास कादरी से किसी गरीब के घर में दाखिल हो जाए खिड़की खुली देखकर, काश कि ऐसा हो जाए। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
मदनी मुज़ाकरा, मदनी मुज़ाकरा, मदनी मुज़ाकरा, मदनी मुज़ाकरा।